यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। संघीय संसदको वर्ष अधिवेशन आज शुरू हुने। जेठ 2 गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने। मुलुकमा कोरोना संक्रमितको संख्या 101 पुग्यो। कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको स्वाब संकलन कार्य तीव्र। आज कानून दिवस। कोरोना महामारीबाट न्याय क्षेत्र समेत प्रभावित भएको अवस्थामा सबैले आआफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्न प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको आग्रह। र कोरोना महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या 2,70,000 नाग्यो। 13,40,000 भन्दा बढ़ी उपचारपछि घर फर्किए। संघीय संसदको वर्षीय अधिवेशन आज शुरू हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार आज अपरान्ह 4 बजे संसदको दुवै सदनको बैठक प्रारम्भ हुँदैछ। यसका लागि संसद सचिवालयले अन्तिम तयारी गरेको छ। कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीका बीच आजदेखि शुरू हुने बैठकलाई सुरक्षित रूपमा संचालन गर्न संसदका दुवै सदनका सांसदहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ। कोरोना परीक्षणका लागि हिजो 441 जनाको स्वाब संकलन गरिएको छ भने बाँकी सांसद कर्मचारी एवं सुरक्षाकर्मीको स्वाब संकलन कार्य आज गरिनेछ। कोरोनाको संक्रमणलाई ध्यान दिँदै दुवै सदनको सीटको व्यवस्थापन पनि सोही अनुकूलको बनाइएको सचिवालयले जनाएको छ। आज शुरू हुने अधिवेशनको तयारीका बारेमा जानकारी दिनुहुँदै प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी,
अहिलेको जुन संक्रमणकालीन अवस्थालाई मध्यनजर गरेर संसद भवनमा जुन सभा हलमा प्रवेश गर्नुभन्दा अगाडि स्वास्थ्य स्थितिलाई मध्यनजर गरेर मान्य सांसदज्यूहरूको, कार्यरत कर्मचारीहरूको अनि सुरक्षाकर्मी मर्यादा पालकहरूको आजबाट स्वाब टेस्ट गरिएको छ। आज 441 जनाको स्वाब टेस्ट भएको छ। त्यसपछि भोलि बिहान 8 बजेदेखि 10 बजे पनि बाँकी मान्य सदस्य र कर्मचारीहरूको स्वाब टेस्ट गर्दैछौ। संसदको बैठक बस्नुभन्दा अगाडि त्यो रिपोर्ट आउँछ, त्यसले गर्दा संक्रमणको स्थिति के छ भनेर देखाउँछ। दोस्रो कुरा चाहिँ बैठक सञ्चालन हुने बेला पहिला भन्दा अलिक फरक के छ भने 2 वटा कुर्सी ग्याप राखेर हामी मान्य सदस्यहरूलाई बसाइको व्यवस्थापन गरेका छौँ र त्यो सँगसँगै सबै टेबलहरूमा सेनिटाइजरको व्यवस्था गरेका छौँ र त्यसपछि गेटमा प्रवेश गर्नुभन्दा अगाडि मान्य सदस्यहरू, कर्मचारीहरू, मर्यादा पालक सबैको चाहिँ ज्वरो नाप्ने व्यवस्था गरिएको छ र सरसफाईहरू पनि सम्पूर्ण रूपमा गरिएको छ।
भोलिको संसदको कार्यसूची चाहिँ के कस्तो छ?
भोलि संसदको पहिलो दिन भएको कारणले गर्दा पहिलो कार्यसूचीमा हामी चाहिँ सम्मान्य राष्ट्रपतिज्यूको कार्यालयबाट आएको संसद आह्वानको पत्र पढेर सुनाउने कार्यसूचीमा छ। त्यसपछि चाहिँ हामी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू छन्, त्यो दलहरूको तर्फबाट दलका नेताहरू अथवा दलले पठाएको प्रतिनिधिज्यूहरूले चाहिँ शुभकामना दिनुहुन्छ र अस्ति मात्रै जारी भएको खारिज जुन 2 वटा सरकारले अध्यादेश जारी गरेको थियो त्यो जारी भएको अध्यादेश माननीय मन्त्रीज्यूहरूले त्यहाँ टेबल गर्नुहुन्छ। भोलि संक्षिप्त खालको कार्यसूची रहन्छ।
उहाँ हुनुहुन्थ्यो प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी। हाम्रा सहकर्मी प्रवीण पोखरेलले हिजो साँझ उहाँसँग कुराकानी गर्नुभएको थियो। यसैबीच सरकारको नीति तथा कार्यक्रम यही जेठ 2 गते आइतबार प्रस्तुत हुने भएको छ। संघीय संसद सचिवालयले जेठ 13 गते आर्थिक सर्वेक्षण पेश हुने र जेठ 15 गते बिहिबार सरकारको आगामी आर्थिक वर्ष 2077-78 लागि बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्कसँग संसद बैठक बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिनुभएको छ। संसदको वर्ष अधिवेशनको पूर्व सन्ध्यामा हिजो बानेश्वर स्थित संसद भवनको निरीक्षण तथा कोविड 19 परीक्षणका लागि स्वाब नमूना दिएपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले बैठक हललाई निर्मलीकरण गर्ने प्रक्रिया सम्पन्न भएको जानकारी आफूले पाएको बताउनुभयो। फरक प्रसंगमा अध्यक्ष प्रचण्डले गृह कार्य नपुगेका कारण स्थायी कमिटी बैठक बस्न नसकेको बताउनुभयो। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर 1-2 दिनभित्रै बैठक बोलाउने उहाँले जानकारी दिनुभयो। यसैबीच स्थायी कमिटिको बैठक लगायतका विषयमा नेकपाका केही स्थायी कमिटी सदस्यले हिजो पार्टी कार्यालय धुम्रबाराहीमा अनौपचारिक छलफल गरेको बुझिएको छ। सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक एवं सचेतकले सरकारलाई नीति तथा कार्यक्रम र बजेट मार्फत कोरोना भाइरसको महामारीबाट जोगाउने र आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ। संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजदेखि शुरू हुने अधिवेशनका सम्बन्धमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरूङले बजेटका प्राथमिकता कोविड 19 को व्यवस्थापन र उत्पादनमा आत्मनिर्भरमै केन्द्रित हुनुपर्ने बताउनुभयो। निजीकरण र उदारीकरणको नाममा विदेशी वस्तु आयात गर्ने, विदेशी कम्पनी र विप्रेषणमा निर्भर रहे आएको अर्थतन्त्रको युग अब करिब समाप्त भएको र अबको बजेट आत्मनिर्भर अर्थतन्त्रको ढाँचामा आउनुपर्ने उहाँले बताउनुभयो। बजेट अधिवेशनका रूपमा रहने यस अधिवेशनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ। प्रत्येक वर्ष जेठ महिनाको 15 गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बजेट अधिवेशन भएकाले शुरूआती दिनमा नीति तथा कार्यक्रम र प्री बजेटमै केन्द्रित भएर छलफल हुने बताउनुहुँदै मुख्य सचेतक गुरूङले देशका समसामयिक राजनैतिक विषयले पनि सदनमा प्रवेश पाउन सक्ने उल्लेख गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भूषालले बजेट अधिवेशनको आवश्यकता भनेको नेपाली जनतालाई कोविडको महामारीबाट बचाउन बजेटका प्राथमिकता र नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्ने बताउनुभयो। महामारी हुन नदिन स्वास्थ्य क्षेत्रलाई बलियो तुल्याउने र बाहिरबाट फर्केका युवालाई छोटो र दीर्घकालीन रोजगारी दिन कृषि र पूर्वाधार निर्माणमा पनि बजेटले ध्यान पुर्याउनु पर्ने, यस बेला साधन र स्रोत बजेट दिएर प्रदेश र पालिकालाई अझै बलियो बनाउनु पर्छ सचेतक भूषालले भन्नुभयो। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले समाजवाद उन्मुख अर्थनीति व्यवहारमा कार्यान्वयन गर्ने तथा व्यक्ति र कम्पनीको हितका लागि नभई जनताको हितमा कृषिमा आत्मनिर्भरता तुल्याउने र रोजगारी सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम र बजेट आउनुपर्नेमा जोड़ दिनुभयो। मुलुकमा कोरोना संक्रमितको संख्या 101 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार कपिल वस्तुका 16 र 22 वर्षीय दुईजना युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। यसअघि हिजो मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पीसीआर विधिबाट 14,509 र आरटीटी विधिबाट 54,093 जनाको परीक्षण गरिएको जानकारी गराउनु भएको थियो। सरकारले कोरोना भाइरसका संक्रमित संख्याको आधारमा मुख्य क्षेत्रका रूपमा देखिएका उदयपुर, नेपालगंज र वीरगंजमा थप नमूना संकलनका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेना सहितको टोली परिचालन गरेको छ। उदयपुरमा कम्तीमा 500, वीरगंज र नेपालगंजमा कम्तीमा 1,000 जनाको नमूना संकलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। वीरगंजमा एउटै परिवारमा 2 महिने शिशु सहित 17 जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका र भेटघाट भएकाहरूको स्वाब संकलन कार्य तीव्र रूपमा भइरहेको छ। अहिले नेपाल प्रहरीले वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा संक्रमित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम तीव्र रूपमा अगाडि बढ़ाइरहेको छ। नेपालगंजमा पीसीआर विधिबाट परीक्षण गरिएका 34 जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना संक्रमितहरूको सम्पर्कमा रहेकाहरू मध्ये हिजो संकलित 136 स्वाब मध्ये पहिलो चरणमा परीक्षण गरिएका 34 जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। स्विस सरकारले कोविड 19 परीक्षण गर्ने 30,000 थान पीसीआर टेस्ट किट हस्तान्तरण गरेको छ। त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा हिजो साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन क्याप्लरले उक्त किट हस्तान्तरण गर्नुभयो। नेपालका लागि स्विस राजदूत एलिजाबेथले 30,000 किट सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ़ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सरकारले कोविड 19बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनस्थापनाका लागि आगामी आर्थिक वर्षमा पर्यटन दशक सम्बन्धी विशेष कार्यक्रम ल्याउने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोविड 19बाट थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न 10 वर्षे रणनीतिक अवधारणा ल्याइने जानकारी दिनुभयो। सिंहदरबारमा हिजो आयोजित कोविड 19 पछिको पर्यटन र आगामी आर्थिक वर्ष 2077-78 नीति कार्यक्रममा समेटिने पर्यटन विकासका योजना कार्यक्रमबारे संचारकर्मीसँगको अन्तर्गत क्रियामा उहाँले सन् 2021-देखि 2030 सम्मको अवधिलाई पर्यटन दशकका रूपमा अघि बढ़ाइने बताउनुभयो। उहाँले पूर्व घोषित नेपाल भ्रमण वर्ष 2020 कार्यक्रम पनि कोविड 19का कारण स्थगित भइसकेको सन्दर्भमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 10 वर्षीय पर्यटन रणनीतिलाई प्राथमिकताका साथ अघि बढ़ाइने बताउनुभयो। लुम्बिनी क्षेत्रको वृहत्तर विकासका निम्ति लुम्बिनी विकास प्राधिकरण स्थापना गरिने पर्यटन मन्त्री भट्टराईले जानकारी दिनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले लकडाउनको पूर्ण रूपमा पालना गर्दै विकास निर्माणमा जुट्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। पोखरा महानगरपालिका 22 चिसापानी स्थित फुस्रे खोलामा निर्माणाधीन पक्की पुलको हिजो स्थलगत निरीक्षणका क्रममा उहाँले कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र प्रभावित भएको वर्तमान अवस्थामा निर्माण र उत्पादनलाई अघि बढ़ाउनुको विकल्प नरहेको बताउनुभयो। विकास निर्माणलाई रोक्दा त्यसले समग्र अर्थतन्त्रका साथै निर्माण क्षेत्रमा लाग्ने मजदूर वर्ग प्रभावित हुनेहुँदा निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता उल्याउनुहुँदै मुख्यमन्त्री गुरूङले लकडाउनका क्रममा पनि पुल निर्माणले निरन्तरता पाउनु सकारात्मक भएको उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आज कानून दिवस, यस अवसरमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून दिवस 2077 समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। उहाँले आज एक शुभकामना सन्देश जारी गर्नुभई महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाल लगायत महामारीबाट प्रभावित देशका अदालतले संकुचन सहितको न्याय सम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएको उल्लेख गर्नुभएको छ। प्रधान न्यायाधीश राणाले यसबाट न्यायको प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन कार्यान्वयनमा ल्याएपछिको अवधिमा समाजमा आपराधिक घटनाहरूमा निकै कमी आएको छ। विगतमा बढ़ी हुने विभिन्न प्रकृतिका आपराधिक घटनामा कमी आएपछि अनुसन्धानका क्रममा अभियुक्तहरू राखिने नेपाल प्रहरीका कतिपय हिरासतहरू खाली भएका छन्। तर यसबीचमा फौजदारी कसुरका फरक खालका प्रवृत्तिहरू भने देखिएका छन्। सहकर्मी सन्तोष रेग्मीको रिपोर्ट।
फौजदारी कसुरको दर्ता अनुसन्धान र अभियोजन गर्ने निकायहरू, नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयहरूका अनुसार फौजदारी अपराधका घटनाहरूको दर्तामा करिब 80% कमी आएको छ। फौजदारी अपराधका घटनाहरूमा कमी आएपछि अनुसन्धानका क्रममा अभियुक्त राखिने नेपाल प्रहरीका कतिपय हिरासतहरू पनि खाली भएका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरज बहादुर शाही,
पहिलाको भन्दा झन्डै 1/3 जति कमी चाहिँ आएको, मुद्दा कम भएपछि हार त कम हुने भयो, तर यो अहिले केस पनि बुझ्नुपर्छ नि, हाम्रो नयाँ कार्यविधि आइसकेपछि सबै मुद्दालाई छुन्नै पर्छ भन्ने छैन, मुद्दाको प्रकृति अवस्था र अब त्यो घटना घटाउनुमा व्यक्तिको प्रवृत्ति र त्यसले थप क्षति पुर्याउन सक्ने अवस्था हेरेर यही कार्यविधिले नै व्यक्तिको जिम्मा लगाउने वा धरोटीमा राख्न सक्ने अवस्था नै रहेछ। कोरोना कारणले गर्दा अति थुन्नै पर्ने मुद्दाहरू बाहेक अन्यलाई चाहिँ यही कार्यविधि अनुसार जिम्मा जमानी र धरोटीमा लिएर छोडे पनि काम भइरहेछ।
सरकारी वकिलका कार्यालयहरूको मुख्य निकाय महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव राज रेग्मी फौजदारी अपराधका घटनाहरूमा निकै कमी आएको बताउनुहुन्छ।
अहिले अपराधको संख्या घटेको अथवा चाहिँ निराशाहरू खाली भएको भन्ने कुराले चाहिँ स्वतः सरकारी वकिल कार्यालय पनि प्रभावित पार्छ। बन्दाबन्दी नहुँदाको अवस्थामा काठमाडौँमा मात्रै 700-800 मुद्दा प्रति महिना अभियोजन हुन्थ्यो भने अहिले चाहिँ त्यो घटेर अब 20-25% सीमित भएको छ। यो ट्रेन्ड चाहिँ सबै हामी नेपालभरकै जिल्लाहरूमा लिन सक्छौँ।
के कारणले फौजदारी अपराधका घटनाहरूमा कमी आएको होला त? महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव राज रेग्मी फेरि एकपटक।
सार्वजनिक यातायातहरू बन्द छ, सवारी दुर्घटनासँग जोडिने कुराहरू चाहिँ एकदम कम हुने भइहाल्यो, घर घरमा मान्छेहरू छसिरहेका छन्, त्यसले गर्दाखेरि चोरी लगायतका घटनाहरू पनि कम हुने नै भए, लागु औषध कारोबार होइन सेवनका विषयहरू, कारोबारका विषयहरू, खरिद गर्ने कुराहरू, यी कुराहरू पनि स्वतः चाहिँ घट्ने नै भयो।
फौजदारी कसुरका घटनाहरूमा आएको कमीको प्रत्यक्ष प्रभाव अदालतहरूमा पनि परेको छ। अदालतहरूमा मुद्दाको चाप निकै घटेको छ। हरेक महिना 30,000 बढी मुद्दा थपिने नेपालको न्यायालयमा पछिल्लो 2 महिनामा निकै कम मात्र मुद्दाहरू दर्ता भएका छन्। त्यसो त सर्वोच्च अदालतले केही अति प्राथमिकताका बाहेक अन्य न्यायिक प्रक्रिया अहिलेको यो विषम परिस्थितिका कारण स्थगन पनि गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल,
सुरक्षा निकाय अभियोजन गर्ने साधिकार निकायहरूको तथ्याङ्कहरूका आधारमा कसुरहरूमा पनि उल्लेख्य रूपले कम भएको सूचनाहरू पनि सार्वजनिक भइरहेको अवस्था छ। त्यो कारणले पनि मुद्दाहरू यो बीचको अवधिमा कम दर्ता भएको अवस्था चाहिँ हो। साथसाथै यो बीचमा विशेष गरेर बन्दी प्रत्यक्षीकरण र कोविडसँग सम्बन्धित विवादहरू बाहेक अन्य खालका मुद्दाहरू नहेरिरहेको कारणले गर्दाखेरि यही बीचमा दर्ता हुने मुद्दाहरू त करिब 2 महिनाको अवधिमा अदालतहरूमा कम नै दर्ता हुन आए।
समाजमा अपराधका घटनाहरूमा कमी आए पनि अपराधका केही प्रकृति भने फेरिएका छन्। विद्यमान अवस्थामा भएका अपराधहरूमा लकडाउनका कारण मानिसहरू घरमै बसेको हुँदा घरेलु झैझगडा बढ़ेर गएको छ। खान नपाएपछि छेउछाउ र आफन्त कहाँ चोरी गर्ने क्रम पनि देखिएको छ। कालोबजारी पनि बढ़ेर गएको छ। घरभित्रका ससाना विषयको झगडाले त हत्याको रूप समेत लिएको छ। महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव राज रेग्मी,
झैझगडाका विषयले हत्यासम्मका घटनाहरू पनि भएको देखिन्छ। अस्ति भर्खरै गुहेश्वरीको घटना पनि तपाईँको ताजै छ। मान्छे अहिले खान नपाएर पनि चोरी कसुरमा लागेको पनि हुन्छ। त्यसबाहेक यो साइबरसँग जोडिएका कुराहरू अलिअलि भएको देखिन्छ, साइबर अपराधका कुराहरू। अलिकति अभावको स्थिति भए हुनाले कालो बजारी नाफाखोरी सामानहरू चाहिँ न्यून गुणस्तरको बेच्ने यस्ता कुराहरू चाहिँ लकडाउनको अवस्थामा पनि भएको देखिएको छ।
लकडाउनका कारणले समाजमा आपराधिक घटनामा आएको कमीले सकारात्मक सन्देश प्रवाहित गरेको छ। त्यससँगै फौजदारी कसुरमा देखिएका पछिल्ला प्रवृत्तिले फरक खालको चुनौतीको सिर्जना भने गरेको छ। सन्तोष रेग्मी, काठमाडौँ।
पहिलो चरणमा नै कोरोना भाइरसबाट संक्रमित भएका दुईजना निको भएर घर फर्किएसँगै बागलुङ जिल्लाका स्थानीय तहहरू कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम एवं नियन्त्रणका साथै राहत वितरणमा समेत क्रियाशील भएका छन्। बागलुङबाट कमल पौडेलको रिपोर्ट।
कोरोना भाइरसको कारण पहिलो चरणमै आक्रान्त बनेको बागलुङ जिल्ला विस्तारै लयमा फर्किँदै गरेको छ। दुईजना कोरोना भाइरसबाट संक्रमित भई हाल निको भइसकेपछि स्थानीयको सन्तरास पनि हट्दै गएको छ। यद्यपि अहिले पनि जिल्लाभर विभिन्न स्थानबाट आएका 93 जनालाई क्वारेन्टाइनमा राखिएको छ भने अहिलेसम्म 1133 जनाको ऱ्यापिड टेस्ट गरिएको छ। नागरिक जोगाउन जिल्लाको 13 स्थानमा स्वास्थ्य सहायता केन्द्र स्थापना गरी दैनिक रूपमा स्वास्थ्य जाँचको व्यवस्था गरेको तर केही दिन अगाडि जिल्ला भित्रिएका मानिसका कारण संक्रमणको खतरा रहेको र लकडाउनमा थप कडाई गर्नुपर्ने धारणा जिल्ला स्वास्थ्य कार्यालय बागलुङको छ। प्रमुख सुरज गुराव:
संक्रमितहरू निको भएर घर फर्किसके पश्चात चाहिँ हामीले संक्रमितको कन्ट्याक्टमा जो जो आउनुभएको छ उहाँहरूको पनि परीक्षण गरेका थियौँ र सबैजना नेगेटिभ पाएको हुनाले अहिलेको अवस्थामा चाहिँ जुन पहिला भेटेको संक्रमणबाट चाहिँ अरू संक्रमण हुने सम्भावना चाहिँ एकदम न्यून रहेको छ। तर यता 3-4 दिन अगाडि चाहिँ बसबाट मान्छेहरू धेरै नै आउनुभएको छ, उहाँहरूलाई चाहिँ हामीले होम क्वारेन्टाइनमा बस्न।
उता स्थानीय तहहरू संक्रमणको रोकथामका लागि प्रभावकारी कामसँगै राहत वितरणमा समेत केन्द्रित भएका छन्। जिल्लामा 10 पालिकामा राहत वितरण गरिएको छ। त्यसमध्ये पनि ताराखोला गाउँपालिकाले त स्थानीय उत्पादनबाट खाद्य बैंक स्थापना गरी राहत वितरण गरेको छ। ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरती:
गहुँ कोदो र मकैलाई केन्द्रीकृत गरेर प्रति व्यक्ति 4 परिवार भन्दा तल छ भने हामीले 10 पाठीको दरले र 4 परिवार भन्दा माथि चाहिँ छ भने हामीले 15 पाठीको चाहिँ दरले चाहिँ हाम्रो राहत वितरणको प्रक्रिया एक चरणमा चाहिँ सबै चाहिँ ओडामा चाहिँ गइसकेको छ।
जिल्लाको पश्चिममै पहिलो पटक पीपीई सहित स्वास्थ्य सामग्री पुर्याएको ढोरपाटन नगरपालिकाले 2100 परिवार र प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा ढोरपाटनमा 260 र तमानखोला गाउँपालिका मार्फत 230 परिवारलाई राहत वितरण गरिरहनु भएको छ। नगर प्रमुख देवकुमार नेपाली:
यहाँका जनताहरूलाई तपाईँहरू होम क्वारेन्टाइनमा बस्नु, सुरक्षित बस्नु, जति लकडाउन भए पनि तपाईँहरूलाई अप्ठ्यारो पर्दैन, घर घरमा हामी खर्च पुर्याउँछौ, सबैलाई भनिरहेको अवसर छ।
सिङ्गो विश्व नै कोरोना भाइरस विरुद्ध लडिरहेको बेला नेपालमा प्रभावकारी लकडाउन हुँदै आएको छ। कमल पौडेल, रेडियो नेपाल, बागलुङ।
रोल्पाको लुङरी गाउँपालिका 2 शिर्पका दुईजनाको हिजो चट्याङ लागेर मृत्यु भएको छ। चट्याङबाट 63 वर्षका भीमबहादुर विक र 40 वर्षका चित्रपुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरूङले जानकारी दिनुभयो। घटना भए लगत्तै घटनास्थलमा प्रहरी चौकी शिर्प र इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी टोली पुगेको थियो। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर 3 विषालु च्याउ खाँदा एकै परिवारका 7 बिरामी परेका छन्। जंगलबाट ल्याएको च्याउ खाँदा तिनाउ दोभान फुलबारीका एकै परिवारका 7 बिरामी भएका हुन्। उनीहरूलाई झाडा पखाला, रिंगटा लाग्ने तथा वाकवाकी जस्ता समस्या देखिएपछि बोटल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङमा गत शुक्रबार भएको आगलागीबाट प्रभावित व्यक्तिहरूले आफूहरूका लागि गाँसबासको व्यवस्था गर्न र बैंकबाट लिएको ऋण मिनाहा गर्न सरकारसँग आग्रह गरेका छन्। आगलागीबाट 10 घर जलेर नष्ट हुँदा 29 परिवार प्रभावित भएका छन्। ताप्लेजुङबाट माला पालुङको रिपोर्ट।
सदरमुकाम फुङलिङको ट्याक्सी काउन्टर लाइनमा शुक्रबार भएको आगलागीमा 10 घर जल्दा 29 परिवार विस्थापित भएका छन् भने 7,65,72,000 भन्दा बढ़ी क्षति भएको छ। ताप्लेजुङका आगलागी पीड़ितले आफ्नो सर्वनाश भएको भन्दै सरकारसँग पुनर्स्थापनाको माग गरिरहेका छन्। पीड़ितले पुननिर्माणका लागि सहुलियत ऋणदेखि व्यवसाय सञ्चालनका लागि सरकारले ध्यान दिनुपर्ने माग गरेका हुन्। अग्निपीड़ित क्रमशः मातृका देवी प्रसय र इगिन्द्र कुमार गुरूङ:
बस्ने व्यवस्था छैन, अहिले यसको व्यवस्था होस्, स्थानीय सरकारले चाहिँ अलिक व्यवस्था गर्नु पर्यो बजारको, जसले पनि पेट्रोल राखेको छ, डिजल राखेको छ।
ब्याङ्कबाट लिएको लोनहरू पूर्ण रूपमा चाहिँ सरकारले गराउनु पर्यो।
नगरपालिकाले आगलागीका घटना हुन नदिन के गरिरहेको छ? फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल:
जनचेतना कार्यक्रम पनि हामी गरिराखेका छौँ र आउने वर्षको बजेटहरूमा अरू दमकल थप्ने बारेमा पनि नगरपालिकाको ध्यान गएको छ।
जिल्ला दैविक प्रकोप उद्धार समिति, नगरपालिका तथा विभिन्न संघ संस्थाले पीड़ितलाई राहत प्रदान गरेको छ। आगलागी भएको दोस्रो दिन निरीक्षणमा आउनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले पुनस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा सरकारको साथ रहेकोले पीड़ितलाई विचलित नहुन आग्रह गर्नुभयो।
तपाईंको साथमा स्थानीय सरकार छ, तपाईंको साथमा प्रदेशको सरकार छ, तपाईंसँग केन्द्रीय सरकार छ, तपाईंसँग हामी सबै छौं। हामी सबैको प्रयत्नले फेरि पनि तपाईंहरूलाई पुनर्स्थापित गर्ने कुरामा हामी लाग्छौं। सरकारले, निजी क्षेत्रले सबैले मिलेर
ताप्लेजुङमा 2060 सालदेखि आगलागेको घटनालाई नियाल्ने हो भने सदरमुकाम फुङडिङमा मात्र अहिलेसम्म 5 घटना भएको छ, जसमा 1,14,00,000,000 बढ़ीको क्षति भएको छ। आगलागेबाट 905 घर चलेर नष्ट भएको उद्योग वाणिज्य संघको तथ्याङ्कमा उल्लेख छ। मालापालङा, रेडियो नेपाल, ताप्लेजुङ।
अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या 2,71,000 नागेको छ भने संक्रमितको संख्या 40,00,000 हाराहारीमा पुगेको छ। हालसम्म निको भएर घर फर्कनेको संख्या 13,41,000 पुगेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकामा मृतकको संख्या 78,000 पुगेको छ भने संक्रमितको संख्या 13,00,000 हाराहारीमा पुगेको छ। यसैबीच कोरोनाको महामारी झेलिरहेको युरोपेली मुलुकहरूमा मृत्युदरमा केही कमी आए पनि युरोपमा संक्रमणबाट मृत्यु हुनेको संख्या 1,48,000 नागेको छ। कोरोना भाइरसबाट युरोपेली मुलुकहरूमा ज्यान गुमाउनेको संख्या बेलायतमा 31,000, इटलीमा 29,958, स्पेनमा 26,000, फ्रान्समा 26,000, बेल्जियममा 8,415 र जर्मनीमा 7,392 पुगेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित एसियाली राष्ट्र इरानमा मृतकको संख्या 6,500 पुगेको छ भने सबैभन्दा बढ़ी प्रभावित दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा मृतकको संख्या 9,100 नागेको छ। छिमेकी मुलुक भारतमा संक्रमितको संख्या 56,000 नागेको छ भने मृत्यु हुनेको संख्या 1,900 हाराहारीमा पुगेको छ। भारतले संयुक्त अरब इमिरेट्सको दुबईमा अलपत्र परेका आफ्ना 300 नागरिकलाई स्वदेश फर्काएको छ। स्वदेश फर्काइएकाहरूलाई केरलामा क्वारेन्टाइनमा राखेर मात्र घर घर पठाइनेछ। भारतले लकडाउन लागू गर्नु अघि नै अन्तर्राष्ट्रिय भ्रमणहरूमाथि प्रतिबन्ध लगाइसकेको थियो। आगामी हप्ता मात्र भारतीय विमान सेवा एयर इण्डियाले विदेशबाट 1,200 भारतीय नागरिकलाई स्वदेश फर्काउने भएको छ। यात्रुहरूले आफ्नो भाड़ा भने आफै तिर्नुपर्नेछ। ब्यांक अफ इंग्ल्याण्डले बेलायतको अर्थतन्त्र अहिलेसम्मकै सबैभन्दा गम्भीर मन्दीतर्फ गइरहेको चेतावनी दिएको छ। कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन जारी राखिएको लकडाउनले अर्थतन्त्र 14%सम्मले खुम्चन सक्ने प्रक्षेपण गरिएको छ। कोविड 19का कारण रोजगारी र आमदानीमा आएको कमीले अर्थतन्त्रमा यस्तो प्रभाव परेको बताइएको छ। ब्यांकका गवर्नर एन्ड्रू वाइलेले तुरन्तै अर्थतन्त्र सही दिशामा नआउने बताउनुभयो। बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरूमा अश्वेत समुदायका मानिस दोब्बर बढ़िरहेका छन्। फ्रान्सका प्रधानमन्त्री एडुआई फिलिपले फ्रान्सका कतिपय क्षेत्रमा लकडाउन खुकुलो बनाइने भए पनि पेरिसमा भने कड़ाई गरिने बताउनु भएको छ। प्रधानमन्त्री फिलिपले संक्रमणका हिसाबले मुलुकका विभिन्न क्षेत्रमा फरक फरक अवस्था रहेकाले फरक फरक रणनीति अप्नाएर कोरोना भाइरसको सामना गरिने बताउनुभयो। उहाँले राजधानी पेरिस र उत्तर पूर्वी क्षेत्रहरूमा लागू प्रतिबन्धलाई जारी नै राख्ने बताउनुभयो। युरोपमा कोरोना भाइरसले धेरै मानिसको मृत्यु हुने राष्ट्रहरूमा पर्ने फ्रान्सले आगामी सोमबारदेखि विद्यालय तथा पसलहरू खोल्ने भएको छ। अब मौसम। आज देशका पूर्वी भागमा सामान्यत बदली रही बाँकी भागमा आंशिक बदली हुने र पूर्वी भागका केही स्थानका साथै मध्य र पश्चिमी भागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.4 डिग्री सेल्सियस, वर्षा 9.6 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:29 भयो भने सूर्यास्त भरे साँझ 6:42 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको बर्खे अधिवेशन आज शुरू हुने। जेठ 2 गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने। मुलुकमा कोरोना संक्रमितको संख्या 101 पुग्यो। कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको स्वाब संकलन कार्य तीव्र। आज कानून दिवस। कोरोना महामारीबाट न्यायिक क्षेत्र समेत प्रभावित भएको अवस्थामा सबैले आआफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्न प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको आग्रह। र कोरोना महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या 2,70,000 नाग्यो। 13,40,000 भन्दा बढ़ी उपचार उपचारपछि घर फर्किए। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्कार।